اس کے اندر ایک انسٹیٹیوشن یا ایک بندے کا ہاتھ نہیں ہوتا. وہ کہتے ہیں جی گورنمنٹ آفیشلز جو ہیں انہوں نے آنکھیں بند کی ہوئی ہیں, پولیس نے آنکھیں بند کی ہوئی ہیں, سٹیٹ گورنمنٹس نے پیسے بند آنکھیں بند کی ہوئی ہیں, اور یہ جس وقت وائلنس ہو رہی ہوتی ہے تو بجائے اس کے کہ سٹیٹ گورنمنٹ اور پولیس اور یہ جو پولیٹیشنز ہیں ان چیزوں کو آ کے ڈیفیوز کریں اور اس کو روکنے کی کوشش کریں, وہ بالکل پیچھے ہٹ جاتے ہیں, وہ کہیں دیکھنے میں نظر ہی نہیں آتے. نہ تو سٹیٹ گورنمنٹ کے لیول پہ ہم کو کبھی کوئی بیان نظر آتا ہے, نہ پولیس کی طرف سے کوئی آتا ہے. ایک آدھ کوئی بندہ پکڑ لیتے ہیں اور کہتے ہیں ہاں جی ہاں ہم ایویڈنس جمع کر رہے ہیں اور وہ کر رہے ہیں. تو وہ کہتے ہیں اگر اس طرح سے اسٹیٹ مشینریز چلیں گی تو یہ وائلنس اس ملک میں بڑھے گی. اور انہوں نے بڑا آج جو ہے وہ کیا ہے, خدشہ شو کیا ہے کہ یہ چیز جو ہے بڑھتی نہ چلی جائے, اور اس میں انہوں نے ذکر کیا ہے این ڈی ٹی وی کی جو رپورٹ ہے اس کا. تو اب ہم بات کریں گے اس کی تھوڑی دیر میں,
تھوڑی دیر میں بات کریں گے کیونکہ ہمیں ایک شارٹ بریک کے لیے جانا ہے, 3 منٹ کا بریک. ویل بی رائٹ بیک.
یو آر لسننگ ٹو WTOR 770 AM Youngstown Toronto.
بینک البلا پیش کرتا ہے روشن ڈیجیٹل اکاؤنٹ. اب بیرون ملک مقیم پاکستانی یہ اکاؤنٹ فوری ڈیجیٹلی کھلوا سکتے ہیں. ابھی www.bankalfala.com وزٹ کریں, آج ہی اپنا روشن ڈیجیٹل اکاؤنٹ کھلوائیں. اس ڈیجیٹل اکاؤنٹ میں جب چاہیں پیسے ڈالیں اور جب چاہیں پیسے واپس لے جائیں, اور پائیں اپنے ملک میں سرمایہ کاری کرنے کے مواقع. یہ بینکنگ کا نیا انداز ہے اور ایک نئے دور کا آغاز ہے. بینک الفلا, روشن مستقبل, ڈیجیٹل پاکستان.
ٹرکنگ والے ویرو تیار نال سنو, ٹرک جدہ دا بھی چلاونے ہو مینوئل جا آٹومیٹک, کوئک ٹرک لیوب چیتے آہی نہ رکھیو, ٹرک دی بڑیا سروس لئی کوئک ٹرک لیوب. لو جی تیجی لوکیشن بھی کھولتی ہے, ایگزٹ 579 فرام ہائی وے 401 ان ناپنی. آہو جی کوئی اپوائنٹمنٹ نہیں, ڈرائیو تھرو فیسلٹی, ایگزٹ 579 فرام ہائی وے 401 ان ناپنی. کوئک ٹرک لیوب دا ون سٹاپ شاپ, 519-622-0660 یا کوئک ٹرک لیوب .com. QTL, because we care.
دارالخیر سینٹر استوول, جہاں ایک مکمل اسلامک سینٹر بننے جا رہا ہے تاکہ استوول میں رہنے والی مسلم کمیونٹی کے لیے آسانی ہو. یہاں ڈیلی اور جمعے کی نمازوں کے ساتھ ساتھ ایوننگ حفظ کلاسز اور سنڈے کو قرآن کلاسز کا آغاز ہو چکا ہے. 6000 اسکوائر فٹ پر بنے گا استوول کا نیا پہلا اسلامک سینٹر. May 13 کو کلوزنگ ڈیٹ ہے. اس نئے کام میں دل کھول کر تعاون کیجیے. فور ڈونیشن وزٹ darulkhair.ca یا کال کیجیے 416-292-1818 یا 416-738-5934.
I'm Candace Bergen, leader of the Conservative Party of Canada. Today, Sikh communities in Canada and around the world celebrate Vaisakhi. This is one of the most important celebrations of the Sikh religion, marking the solar new year, harvest, and spring. Your culture, history, and heritage have enriched our country from coast to coast to coast. So on behalf of the Conservative Party of Canada, happy Vaisakhi to everyone celebrating.
ڈائیورس یا کسٹڈی دی لڑائی زندگی دی سب تو اوکھی لڑائی ہوندی ہے, کیونکہ تسی اس شخص نال لڑ رہے ہوندے ہو جس نال تہاڈا گھر پریوار تے تہاڈے بچے سانجے نے. اس وقت کئی سوال اٹھتے نے کہ پراپرٹی کس کول جائے گی, کسٹڈی کس نوں ملے گی, تے زندگی دی سب تو پیاری دولت بچے کس کول رہن گے.
ایس اینڈ ایس لوئرز کو انہاں سارے سوالاں دے جواب تے تہاڈے حق لئی لڑن واسطے لیاقت ہے. اپنے حق جانن لئی یا سلان لین لئی اج ہی ایس اینڈ ایس لوئرز نوں کال کرو 416-655-2000.
اپنی کمیونٹی دا سب تو وڈا ودیا کوالٹی والا تے سب تو پرانا سوڈی فرنیچر ہر گھر دی پہچان بن چکی ہے.
او پھر بنے بھی کیوں نہ, کیونکہ بیڈ روم سیٹ, سوفا سیٹ, میٹریسز, ڈائننگ ٹیبل, ڈیکوریٹو آئٹمز, گل کیجیے سارے گھر دا فرنیچر ودیا کوالٹی تے ڈسکاؤنٹڈ پرائس تے مل جاندا. سوڈی فرنیچر تو 3 سال لئی نو بیاج.
142 کینیڈی روڈ, برامٹن, 9058747471.
صحت ایک انمول نعمت ہے جو ہر شخص کو حاصل نہیں. زندگی اور موت کی کشمکش میں مبتلا افراد تندرستی کے حصول کے لیے آپ کی دعاؤں اور عطیات کے منتظر ہیں. انڈس ہاسپٹل اور ہیلتھ نیٹ ورک پاکستان کی آبادی کے لیے امید کی واحد کرن ہے, جو ان کی بنیادی صحت کا خیال اور ہر مرض میں ان کی مدد کے لیے موجود ہے. زکوٰۃ کے فرض سے خدمت کے فریضے تک, آپ اور انڈس ساتھ ساتھ.
اس رمضان سحری ہو یا افطاری, سموسے ہوں یا کباب, چھولے ہوں, دہی بڑے یا فروٹ چاٹ, رمضان کی ہر گروسری ملے گی آپ کو ریئل کینیڈین سپر سٹور میں. مزید معلومات کے لیے لاگ ان کریں @realcanadiansuperstore.ca.
इस हफ्ते इफ्तार रेडी करें बड़ी सेविंग्स के साथ। फूड बेसिक्स में आए और पाए 540 ml सीधे फिनिश या चिक पीस या बीन्स 4 for just $5। नूर खजूर सिर्फ $3.99 ईच। लो हो गई इफ्तार रेडी और लो हो गई सेविंग्स। फूड बेसिक्स, वेयर यू ऑलवेज गेट मोर फॉर लेस।
मिसिसागा ਦਾ ਸਭ ਤੋਂ ਸ਼ਾਨਦਾਰ ਸਕੁਅਰ 1 ਏਰੀਆ ਚ MCT ਦਾ 5ਵਾਂ ਟਾਵਰ MCT 5 ਰਿਲੀਜ਼। 36 ਸਟੋਰੀ ਬਿਲਡਿੰਗ, ਅਫੋਰਡੇਬਲ ਪ੍ਰਾਈਸਸ, ਐਕਸਟੈਂਡਡ ਡਿਪੋਜ਼ਿਟ, ਫ੍ਰੀ ਅਸਾਈਨਮੈਂਟ, ਫ੍ਰੀ ਪਲਾਂਸਸ ਤੇ ਆਕੂਪੈਂਸੀ 227। ਸਾਰੀਆਂ ਸਹੂਲਤਾਂ ਦੇ ਐਨ ਵਿਚਕਾਰ ਹਾਈਵੇ 403 ਤੇ ਫਿਊਚਰ LRT ਲਾਈਨ ਦੇ ਨੇੜੇ ਤੇ ਬਿਲਡਿੰਗ ਦੇ ਸਾਊਥ ਵਾਲੇ ਪਾਸੇ ਤੋਂ ਲੇਕ ਦਾ ਨਜ਼ਾਰਾ ਤਾਂ ਹੈਗਾ ਹੀ ਹੈਗਾ। ਮਾਰਕੀਟ ਥੱਲੇ ਉੱਤੇ ਜਾਣ ਦੀਆਂ ਭਵਿੱਖਬਾਣੀਆਂ ਸੁਣਦੇ ਕਿ ਤੇ ਇਨਵੈਸਟਮੈਂਟ ਦਾ ਇਹ ਸੁਨਹਿਰੀ ਮੌਕਾ ਨਾ ਖੰਜਾ ਦਿਓ। ਯੂਨਿਟ ਥੋੜੇ ਨੇ, ਛੇਤੀ ਵਿਕ ਜਾਣੇ ਆ। ਆਪਣਾ ਯੂਨਿਟ ਗਰੰਟਿਡ ਬੁੱਕ ਕਰਵਾਉਣ ਲਈ ਰੀਮੈਕਸ ਸਪੈਸ਼ਲਿਸਟ ਚਰਨਜੀਤ ਬਰਾੜ ਨੂੰ ਹੁਣੇ ਕਾਲ ਕਰੋ 6437300843636।
जी सवाल नाजरी, वेलकम बैक अगेन। एंड 6:05:27 हमारी घड़ियों में हो चुके हैं। और भाई आज रोजे का ही बता दूं आपको मैं, आज आपका इफ्तार टाइम जो है 8:02 अकॉर्डिंग टू इस्लामिक फाउंडेशन ऑफ टोरंटो कैलेंडर। अगर आप मिसागा में रहते हो, ओकविल में रहते हो, नियाग्रा फॉल्स में रहते हो, जहां भी हैं आप, अपने करीबी मस्जिद का जो आपके पास स्केड्यूल या कैलेंडर आता है ना, तो उसके लिहाज से आप अपना रोज़ा खोलें। मगर इस्लामिक फाउंडेशन ऑफ टोरंटो की जानिब से उन्होंने कहा है कि 8:02 पे आज रोज़ा खुलेगा। और कल सहरी जो है आपने 5:10 पे ख़त्म कर देनी है। हाँ साहब, 5:10 पे आपने अपनी सहरी ख़त्म कर देनी है और 8:02 पे आज अपने अफ्तार करनी है। शाज़े जी।
हाँ जी। अच्छा महेश भाई, वही मैं आपको बता रही थी, तो ये BBC की जो आज रिपोर्ट है, इसमें उन्होंने NDTV को कोट किया है। NDTV की एक रिपोर्ट आई थी बड़ी कॉम्प्रिहेंसिव, ये जो बढ़ गए हैं मुसलमानों और माइनॉरिटीज के खिलाफ, असल में जो बहुत सारे ये वायलेंस इंडिया के अंदर बढ़ गई है, तो ये जो NDTV की 2000 की इन्होंने एक ट्रैकर एक डाला था और इन्होंने ट्रैक करना शुरू किया, तो इनकी रिपोर्ट के मुताबिक BBC कह रहा है कि 2014 से जब से मोदी जी की गवर्नमेंट इंडिया के अंदर आई है, तब से ये वायलेंस जो है बहुत बढ़ गई है माइनॉरिटीज और मुसलमानों के खिलाफ। तो वो कहते हैं जी कि इसके लिए फिर लोग कहाँ जाते हैं। अच्छा, हमने स्टेट की बात कर ली, पॉलिटिशियंस की बात कर ली, पुलिस की बात कर ली, कि वो तो जी बिल्कुल ही रिलक्टेंट हैं, वो तो फिर आंखें फिर लेते हैं। अच्छा, आखिरी रिजॉर्ट इन लोगों के लिए क्या रह जाता है। NDTV की रिपोर्ट थी कि लोग फिर जो है ज्यादातर जाते हैं अदालतों में जाते हैं। वो कहते हैं अब अदालतें भी इन केसेस को जो है सॉल्व नहीं कर रही हैं, तो जो माइनॉरिटीज जिनके साथ ये जुल्म हो रहा है उनको अलेजली, उनकी रिपोर्ट है, हमारी नहीं है, वो कहते हैं जी उनको भी अब फिर इंसाफ नहीं मिलता क्योंकि अदालतें भी अपना काम नहीं कर रही। तो मतलब ये दिस कैन बी स्टे सैड स्टेट ऑफ अफेयर्स। अच्छा जी, पाकिस्तान के साथ कल से प्यार शुरू हुआ है अमरीका का, हमने आपको बताया था। तो जो है कल से, जैसे कि जॉन किर्बी साहब के आपको हमने बयान सुनाए थे, हैं जनाब, तो आज जो है सेक्रेटरी ऑफ स्टेट एंथनी ब्लिंकन साहब, उन्होंने बहुत ही ज्यादा जो है नेक ख्वाहिशात का इजहार किया है शहबाज शरीफ साहब के साथ। वो कहते हैं हम बहुत खुश हैं आप प्राइम मिनिस्टर पाकिस्तान के जो हैं वो बन गए हैं और हमारे आपके साथ बड़े लंबे रिलेशनशिप्स हैं और हम इन लंबे रिलेशनशिप्स को और लंबा करना चाहते हैं। जितना लंबा आप करते हैं हम उतना करने को तैयार हैं। हैं जी,
ठीक हो गया जी।
हाँ जी, तो उस लंबे लंबे रिलेशंस के अंदर क्या कुछ आ रहा है लंबा लंबा, वो आप खुद समझ रहे हैं। ठीक है जी, तो ये जनाब आज उनकी तरफ से बयान है। अच्छा जनाब, शहबाज शरीफ साहब, वैसे ये बात है कि जो है वो अपनी स्पीच कोई भूल जाए, मिस कर जाए, लेकिन एडमिनिस्ट्रेटर बड़े जबरदस्त हैं ना उसका, आप पंजाब में जाके आप देख ही सकते हैं कितना उन्होंने क्या काम किए हैं जबरदस्त किस्म के। अच्छा जी, तो शहबाज शरीफ साहब जो है अब बन गए हैं प्राइम मिनिस्टर। हैं जी, सुबह जी 7 बजे लोगों की उन्होंने बदबख्ती बुला ली, सवेरे तैयार श्यार होके, ये देखें जरा, बूट बूट पहन के ये पहुंचे हुए थे वहां पे इस्लामाबाद मेट्रो बस स्टेशन के ऊपर और बड़ा उन्होंने वहां पे खींचा लोगों को। उन्होंने कहा जी नवाज शरीफ साहब ने ये 2017 में अनाउंस किया था और 2018 में ये सर्विस चलनी शुरू हो जानी थी, तो ये क्यों नहीं हुई है। तो उन्होंने पूछा, वो वहां पे लोगों ने उनको बताया, उन्होंने कहा जी कि ये पिशावर मोड़ से ये बस जो है ये चलनी थी और इसको उन्होंने रिव्यू किया और उन्होंने कहा जी कि ये एयरपोर्ट तक जानी थी, तो ये इसको काम फटाफट तेज करें। इसके अलावा उन्होंने कहा जी मुझे फिजिबिलिटी रिपोर्ट बना के दो कि रवात से लेके भराकऊ तक भी जो है ये चलनी चाहिए है मेट्रो बस सर्विस, तो इसके ऊपर भी हमको जो फौरन काम करने की जरूरत है। बहरहाल जी, चलो जी, नींदा तो खराब हुई थोड़िया, हूं 7 बजे उठ के कम
से हैट कहां से लाई ये हैट जो पैदी हुई
है, जालम हैट है ये, इंग्लैंड से आई है माजिद भाई,
जालम हैट है,
जालम हैट है ना इंग्लैंड। ये सारी शॉपिंग जो है दुबई और लंदन से करते हैं, तो इनके कपड़े बड़े एक्सपेंसिव होते हैं।
वेरी गुड,
हाँ जी,
वेरी गुड,
नाइस, लुक्स वेरी
वेरी प्रेजेंटेबल,
हाँ नहीं, एक तो आज तो लोगों ने जो मीम्स बनाई हुई थी बड़ी जबरदस्त जो है, एक तरफ जो है वो जेम्स बॉन्ड जो है वो उसको उसको मिस्टर क्रेग जो है उनको खड़ा किया हुआ है व्हाइट सूट और ब्लैक एनके और वो टाई लगा के, और एग्जैक्टली वैसा ही सूट और टाई और एनके जो है शहबाज शरीफ साहब ने लगाई हुई है,
विच इज गुड।
तो बड़े जबरदस्त, क्योंकि कपड़े बहुत इनके सूट्स इनके पास बहुत एक्सपेंसिव है। तो ये जो है ये अच्छा जी, तो ये इन्होंने जी स्टूडियो को डायरेक्टिव्स दिए हैं, तो अब देखो इस पर कितनी जल्दी काम होता है। अच्छा जनाब, आज जो पीएमएलएन की वाइस प्रेसिडेंट हैं मरियम नवाज शरीफ साहिबा, उन्होंने कहा है जी कि जो कुछ इमरान खान साहब ने कहा है या किया है बिल्कुल झूठ है, और ये जो लाइज हैं ये बड़ी इन्होंने डेंजरस गेम मुल्क के अंदर शुरू कर दी है और उसका सारा कच्चा चिट्ठा जो है वो खोल दिया है। DGISPR जो है मेजर जनरल बाबर इफ्तिकार ने, उन्होंने ऑलरेडी कह दिया है कि वो जो कम्युनिकेट थी जो हमने शामिल की थी उसके अंदर कोई कॉन्स्परेसी का लफ्ज नहीं था, और जो मिलिट्री लीडरशिप है उसको इस गंध के अंदर घसीटने की कोशिश ना करें, और जो है असल में इमरान खान साहब NRO कर रहे थे तो इसलिए वो बड़े भड़के हुए हैं कि उनको NRO नहीं दिया गया। और ये जो सारी गलत किस्म की जो रवायतें इन्होंने शुरू की हैं खान साहब ने, ये जो नेशनल असेंबली के एक्स डेप्यूटी स्पीकर थे कासिम सूरी साहब, उनकी उन्होंने फिर इनके कहने के ऊपर वो सारी नॉन जो ट्रस्ट मूव है उसको रोका, और ये जो है ये नेशनल सिक्योरिटी के ऊपर बड़ा धचका है और इसका जो है प्रोब होना चाहिए। हैं जी, अच्छा जी, तो ये जो बात उस वक्त से हो रही है जब से ये खरबें हमने शुरू की हुई हैं अरफा वजी भी, ये जो DGISPR साहब मेजर जनरल बाबर इफ्तिकार साहब ने आज बड़ा साफ साफ कह दिया कि नहीं जी साड़ा कुछ लेना देना नहीं है, पायान सानू माफ करो। हैं जी, तो इसमें इन्होंने प्रेस ब्रीफिंग थी आज, तो प्रेस ब्रीफिंग में इन्होंने कहा जी, जर्नलिस्टों ने पूछा कि हमने सुना है कि खान साहब ने कहा है कि फॉरन जो है कॉन्स्परेसी हैच की गई है इनकी गवर्नमेंट के खिलाफ इनको निकालने के लिए, तो ये जो है ये आपने किस तरह का डिमार्शे जो था फिर ये आपने शेयर किया। उन्होंने कहा जी हमने तो सिर्फ खान साहब को ये कहा था कि इसकी जो लैंग्वेज है बड़ी अनडिप्लोमेटिक है, लैंग्वेज ठीक नहीं है, और ये जो है दिस इज यू नो सिनोनिमस विद इंटरफेरेंस इन इंटरनल अफेयर्स ऑफ पाकिस्तान। तो अब भाई वो कह रहे, यानी मतलब है कान मैंने यही वाला पकड़ना है लेकिन मैंने ये ऐसे करके पकड़ना है, ऐसे नहीं मैंने पकड़ना। तो इमरान खान ने भी तो यही कहा है ना कि पाकिस्तान के इंटरनल मामले में इन्होंने इंटरफेयर करने की कोशिश की है, उसने ऐसे बेचारे ने किया, तुम ऐसे करके कर रहे हो भाई साहब, तो कह रहे हो कि नहीं नहीं, नहीं। ऐसा नहीं है। अच्छा जी खैर, आपकी मर्जी, आप बड़े लोग हैं, हम क्या कह सकते हैं, हम तो बेचारे हैं वहीं, हम तो खाम खां हैं इस मुल्क में, है ना, ये वतन तुम्हारा है, हम हैं खाम खां इसमें, है जी। तो वो कहते हैं जी कि जनरल कमर बाजवा साहब जो हैं उनके बारे में उन्होंने पूछा जर्नलिस्टों ने कि अच्छा जी वो उनके भी बड़े स्यापे पड़े हुए थे, शायद इमरान खान साहब उनको निकालना चाहते थे, उन्होंने कहा जी नहीं नहीं, November 29 को उनका जो है वो शायद वो सोच रहे थे कि उनको एक्सटेंशन मिली, तो इन्होंने कहा कि नहीं नहीं ऐसा कुछ नहीं है, November 29 को उनका टेन्योर खत्म हो जाएगा और उसके बाद जो है वो चले जाएंगे, उनको कुछ एक्सटेंशन नहीं चाहिए, क्योंकि जाहिर है मैं अपने और मामला सेट कर लेना। जी नहीं नहीं यानी ये नहीं उन्होंने कहा। अच्छा जी ऐसे है, और उन्होंने कहा जी कि हम जो है हमेशा हमने वतन अजीज की जो है हिफाजत की है तो हम वैसा ही करेंगे। तो ये यहाँ पे बड़ी डिस्कशन चली थी, वहां पे उन्होंने फिर से पूछा कि भाई ये कोई बेसिस वगैरह की बात तो नहीं की गई थी, ये सारा झूठ बोल रहे थे इमरान खान साहब या क्या है या क्या है। मैं आपको सिर्फ एक डेट बता देती हूँ, मैं कोई वाशिंगटन पोस्ट न्यूयॉर्क टाइम्स किसी का हवाला नहीं मैं आपको दे रही, अपने पाकिस्तानी अखबार में एक छपी थी खबर डॉन न्यूज के अंदर, डेट थी May 26, 2021। इसके अंदर डॉन न्यूज ने वो सारा जो एक दिन पहले अमेरिका के अंदर जो प्रेस ब्रीफिंग चली थी, और ये जो है पेंटागन के प्रेस सेक्रेटरी जॉन किर्बी साहब जो हैं इन्होंने जो बातें उसमें की थी कि हमने पाकिस्तान से क्या मांगा है अफगानिस्तान के फॉलआउट के बाद, और पाकिस्तान ने क्या कहा और हमारी टॉक्स का, आप खुद ही पढ़ लो वो, आप खुद पढ़ लो। और वो सब लोग जो कह रहे हैं कि जी ओ जी बेसिस तो अमरीका ने मानी ही नहीं, मांगी ही नहीं थी, तो इमरान खान साहब ने क्या ना कहा, तो आप खुद पढ़ लो, आपका अपना खुद का अखबार है, और डॉन न्यूज तो मतलब है कोई छोटा अखबार नहीं है, और उन्होंने तो प्रेस ब्रीफिंग सारी छापी अपनी तरफ से भी, उन्होंने भी कुछ नहीं लिखा, तो उसमें बोल भी रहे हैं जॉन किर्बी साहब, तो आप वो पढ़ लें तो आपको पता चल जाएगा कि अमेरिका ने क्या मांगा और इमरान खान साहब ने उनको क्या कहा, वो आपकी रिपोर्ट आप पढ़ सकते हैं। अच्छा जी, इमरान खान साहब जो है वो गए हैं अब सुप्रीम कोर्ट के पास, उन्होंने कहा जी कि ये जितने भी PTI के जो लोग हैं जिन्होंने के कहा है कि वो अब पीटी जिन्होंने के छोड़ा है PTI को, और जो मतलब है जाहिर है कि वो पार्टी को छोड़ के गए हैं, तो उन्होंने कहा है जी कि अंडर आर्टिकल 184(3) ऑफ कॉन्स्टिट्यूशन जो है इन सब लोगों के खिलाफ जो है ये मैं केस आज से फाइल कर रहा हूं, और आप इनको ट्राई करें आर्टिकल 63A ऑफ कॉन्स्टिट्यूशन के तहत کیونکہ یہ ایسے آل آف اے سڈن ہی یہ فلور کراسنگ نہیں کر سکتے ہیں. اگر ان کو پی ٹی آئی سے کوئی دکھ درد تھے تو ان کو پہلے ریزائن کرنا چاہیے تھا اور پھر دوسری پارٹی میں جانا چاہیے تھا. اینڈ جس وقت ووٹنگ پاس آ رہی ہے, اینڈ جس وقت نو کانفیڈینس موو چل رہی ہے, اس وقت آپ اپنی جو ہے فیورز نہیں بدل سکتے. تو آج ہی اب انہوں نے ڈالی ہے پلی, اب دیکھیں گے اس کے اوپر جی کیا ہوئے گا. بلاول بھٹو صاحب جو ہیں جی پی 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 کے چیئرمین جو ہیں, انہوں نے آج سی این این کو ایک انٹرویو دیا ہے اور ان سے سی این این والوں نے پوچھا جی کہ بلاول صاحب یہ جو آپ کے ملک میں ڈرامے چل رہے ہیں, یہ جو ٹرموائل ہو رہے ہیں, اس کا کیا وجہ ہے؟ انہوں نے کہا جی کہ عمران خان نیازی صاحب جو ہیں وہ یہ ٹرموائل پیدا کرنے والے ہیں. ان کو ایک نو ٹرسٹ موو آئی تھی سیدھی سادھی, ہم نے تو کوئی وائلنس بھی نہیں دکھائی, ہم نے تو صرف ان کو ہٹانا تھا, تو وہ اپنی ہار جو تھے وہ مان نہیں رہے تھے, وہ کرسی چھوڑ نہیں رہے تھے, تو اس لیے ہم نے پھر ان کو کہا جی تسی جاؤ پائن, کیونکہ ہم نے فری اور فیئر الیکشن کرانے ہیں. یعنی ورڈز پہ آپ غور کریں ہیں مجھے, ہم نے فری اور فیئر الیکشنز کرانے ہیں اور الیکٹورل ریفارمز کرنے ہیں یہاں پہ اس ملک میں. اس ملک میں الیکشن صحیح طریقے سے نہیں ہوتے, ہم کرائیں گے صحیح طریقے سے. ٹھیک ہے جی. تو انہوں نے یہ کہا, انہوں نے کہا کہ یہ جو عمران خان نیازی کا 3.5 years کا جو رول تھا یہ ڈکٹیٹوریل تھا اور کوئی بھی عوام اس سے خوش نہیں تھی. ہیں تو عوام میں بھی پاگل ہوئی ہوئی ہے, سڑکیں آئی ہوئی ہے, عوام ان سے خوش نہیں تھی اور جو ہے عوام نے فیصلہ کر دیا اور اس کو نکال دیا. واجی واہ کیا بات ہے جی. تو انہوں نے کہا جی کہ انہوں نے کہا تو پھر آپ اس کو کیا کہتے ہیں؟ تو بڑی بہت بڑی انہوں نے اسٹیٹمنٹ دے دی بلاول صاحب نے. انہوں نے کہا کیونکہ یہ زرداری بھی ہیں اور بھٹو بھی ہیں, آپ کو پتہ ہی ہے تو بڑی بڑی باتیں کر سکتے ہیں. انہوں نے کہا جی کہ یہ ہمارے ملک میں یہ جو کچھ عمران خان صاحب نے کیا ہے اٹ از سملر ٹو January 6 رائٹس ان یور کنٹری ایٹ کیپیٹل ہل جو ہوا تھا. تو ہم وہ سمجھتے ہیں کہ عمران خان صاحب نے ہمارے ملک میں وہ کیا ہے. واجیوا کیا بات ہے, اسلام ہے سر آپ کو, کیا بات ہے. واجیوا اچھا جی, آزاد کشمیر کی جو آج حکومت ہے اس میں بھی کافی اوپر نیچے چیزیں ہوئی ہیں. وہاں پہ بھی جو پرائم منسٹر ہیں ان کو بھی ہٹانے کی کوشش کی گئی تھی نو کانفیڈینس موو کے تحت, لیکن وہ اس کو ہٹا نہیں سکے. ایز آ ریزلٹ جب وہ فیل ہو گئی جو ہے نو کانفیڈینس موو جو ہے, تو اس میں پرائم منسٹر صاحب نے 4 اپنے منسٹرز اور ایک ایڈوائزر جو ہے جنہوں نے یہ سارا جو ہے ادلا بدلی کرنے کی کوشش کی تھی ان کو نکالا تھا. ان کے نام ہیں تنویر الیاس, عبد المجید خان, خواجہ فاروق احمد, علی شان سوہنی اور ایڈوائزر جو تھے چودھری محمد اکبر جو تھے وہ تھے. تو ان کو جی آج ہٹایا گیا ہے. اور جناب آج پاکستان نے بڑا ہی پیارا کام کیا ہے, اور وہ پیارا یہ آپ کو پتہ ہی ہے کہ OIC نے پاکستان سے کہا تھا کہ اسلامو فوبیا کو تم سامنے لے کر آؤ یونائٹڈ نیشنز میں, اور یونائٹڈ نیشنز میں ایک 15 مارچ کو ریزولوشن آئی تھی اور اس کے انڈر جو ہے اسلامو فوبیا کو کی ریزولوشن کو پاس کیا گیا تھا. آج پاکستان کے اندر بچوں نے جو ہے وہاں پہ 15 مارچ جو ہے اس کو بڑے خوبصورت طریقے سے, یہ دیکھیں ماجد بھائی انہوں نے کتنا زبردست, یہ بچے ہیں سارے, یہ لوگ کھڑے ہوئے ہیں, کین یو امیجن, یہ جو انہوں نے ادھر گراؤنڈز پہ یہ چیزیں بنائی ہیں یہ سارے لوگ کھڑے ہوئے ہیں. تو لوگوں کا یہ UNO بنا ہوا ہے, لوگوں سے یہ جو ہیں سارے جو جھنڈے ہیں یہاں پہ 57 مسلم کنٹریز کے, یہ لوگ کھڑے ہوئے ہیں اس کے اندر. اور یہ جو باقی نیچے بھی لکھا ہوا ہے تھینک یو, اور یہ اسلامو فوبیا, اور یہ سارے لوگ ہیں. تو یہ آج انہوں نے سمبولیکلی یہ لوگوز بنا کے اور ان کا UNGA کا تھینک یو بولا ہے. اینڈ جناب دا پاور کپل از ٹوگیدر ناؤ, رنویر کپور اور عالیہ بھٹ کی آج شادی ہو گئی جیسے کہ ہم نے آپ کو بتایا ہی تھا. تو بڑی پیاری ان کی سوشل میڈیا پہ تصویریں آئی ہیں اور بہت ہی گولڈ اینڈ آمبر کلر کے اندر یہ ساری ان کی وجہ تھی میچنگ چیزیں تھیں, اور اس میں لوگوں نے ان کو بہت ساری بدھائیاں دی ہیں. کرینہ کپور, کرشمہ کپور, کرن جوہر, مونی روئے, نیا دھوپیا, اننیا پانڈے اور بھی بہت سارے لوگ, اور ان کی جو مدر ان لا ہیں عالیہ کی یعنی کہ رنبیر کی جو مدر ہیں انہوں نے بھی بڑے پیاری تصویریں ڈالی ہیں. اور بہت ہی کلوز نیٹ یہ افیئر تھا جیسے کہ میں نے آپ کو بتایا ہی ہے, جیسے کہ راہل نے بتایا تھا جو مہیش بھٹ کے بیٹے ہیں کہ کلوز فیملی اور فرینڈز آئیں گے تو وہ اس کے بعد. اینڈ جناب دلی کرائم برانچ جو ہے انہوں نے آج بہت ہی بڑا کام کیا, جو سونم کپور اور ان کے ہسبینڈ ہیں آہوجا, ان کی آہوجا کی جو مدر ہیں ان کی بے تحاشا جولری چوری ہو گئی تھی ان کے گھر میں سے. تو آج دلی پولیس نے جی وہ سارا کچھ جو ہے ریکور کر لیا ہے. دلی پولیس نے جو ان کا گھر تھا امرتا شیرگل روڈ کے اوپر, وہاں سے ان کے پاس ایک نرس ہوتی تھی اور اس کا ہسبینڈ ان کے پاس کام کرتے تھے, انہوں نے مل کے یہ چوریاں کی تھیں. تو آج دلی پولیس نے 1 کروڑ روپے ورث آف جولری جس میں کہ 100 ڈائمنڈ, 6 گولڈ چینز, ڈائمنڈ بینگلس, ڈائمنڈ بریسلٹ, 2 ایکسپینسو ٹاپس, 1 براس کوائن اور ہینڈ آئی I-10 کار ये इन्होंने बरामद की है जो कि इन्होंने इसके चोरी के पैसे से ली थी, तो ये बहुत बड़ी आज ये जो कामयाबी समझी गई है। एंड जनाब KGF इज इन थिएटर्स और KGF ने तो जनाब धूम मचा दी है। वो कहते हैं कि ये जो इसका जो है डायरेक्टर है प्रशांत नील, उसने कमाल करके रख दिया है। ऐसी फिल्म हिंदुस्तान की हिस्ट्री में कभी कोई सीक्वल इतना खूबसूरत नहीं बना जो कि ये बना है। और ये जो इसने नील साहब ने 3.5 साल लगाए थे इस फिल्म को बनने में, क्या कमाल की बनाई है। एंड द हाइप वॉज वर्थ इट। तो अमेजिंग फिल्म है। तो अगर आप भी साउथ की मूवीज देखते हैं तो आप देख सकते हैं, मैं तो जरूर देखूंगी क्योंकि मैं तो देखती हूं ये, मैंने पार्ट 1 भी इसका देखा था। एंड जनाब ईरान जो है, ईरान ने आज अनाउंस किया है कि 2022 का जो वर्ल्ड कप कतर में हो रहा है उसके लिए हम फ्री वीजे दे रहे हैं, वो कर रहे हैं और कोई उसके पैसे वैसे चार्ज नहीं कर रहे हैं। इसकी आज अनाउंसमेंट जो है अली भदौरी जहरूमी ने की है, जो इनके ईरान के जो गवर्नमेंट के स्पोक्स पर्सन है। उन्होंने कहा इससे ये होगा कि लोग ईरान से होके जाएंगे और हमारे मुल्क में भी टूरिज्म बढ़ेगा। पाकिस्तान के नेशनल क्रिकेटर जो है फखर जमान साहब जनाब, उनके साथ बड़ा बुरा हुआ। वो घर लौट रहे थे लेकिन वो लौट नहीं सके इसलिए कि पिशावर में PTI की रैली चल रही थी। तो हुआ ये कि वहां पे एक जर्नलिस्ट जो है एहतशाम, उन्होंने ट्वीट किया कि ये व्हाट इज गोइंग ऑन, मैं अपने घर नहीं पहुंच सकता। तो एक क्रिकेटर बेचारा भी फंसा हुआ है। तो फखर जमान ने जब वो देखा तो उसने कहा जी वो क्रिकेटर मैं ही हूं, और फिर उसने अपनी जो है तस्वीरें डाली। एंड जनाब एब्सोल्युटली आवर लास्ट न्यूज टुडे इज अबाउट स्पोर्ट्स मिनिस्टर पिस्कैल सेंट ओंगे जो है इनका, आज मैंने नाम बड़ा याद किया मजा था, आपको पता है। तो ये जो है इन्होंने कहा जी $16 मिलियन जो है जो हमने बजट में रखे हैं वो हम स्पोर्ट्स के ऊपर खर्च करेंगे। उसकी वजह यह है कि बहुत सारे कनेडियन एथलीट्स जो हैं, खासतौर पे औरतें हमें आके बताती हैं कि उनको मैलट्रीट किया जाता है, डिस्क्रिमिनेशन शो की जाती है और सेक्शुअल असॉल्ट के बहुत सारे कंप्लेंट्स आए थे। ये सारा जो पैसा है ये कमीशन खोलेगा और ये इन सब चीजों को प्रूव करेगा ताकि कनेडियन एथलीट्स जो हैं उनको एक साफ एटमॉस्फेयर दिया जा सके। मतलब ये सेक्सुअल असॉल्ट ज्यादा ही नहीं बढ़ गया हमारे कनेडियन इंस्टीट्यूशंस में, पहले मिलिट्री अब ये गेम,
फ्रस्ट्रेशन,
व्हाट इज गोइंग ऑन,
फ्रस्ट्रेशन टेंशन, फ्रस्ट्रेशन, मेंटल हेल्थ, दे ऑल एट्रीब्यूट टू दिस।
अच्छा पाकिस्तान में नहीं होता मेंटल हेल्थ प्रॉब्लम्स है?
नहीं, पाकिस्तान में किसको मेंटल हेल्थ है?
अच्छा अच्छा वो लोग वो दुनिया को मेंटल करते हैं।
हमारे सारे पॉलिटिशियंस को मेंटल हेल्थ है बस, और किसी को नहीं है, आवाम को नहीं है,
आवाम को दे रहे हैं ना टेंशन लेने का नहीं देने का,
टेंशन लेने का नहीं टेंशन देने का,
तो टेंशन दे रहे हैं सर।
ये थी हमारी आज की न्यूज। शाजी जी थैंक यू सो मच। बकिया की न्यूज इंशाल्लाह ताला कल पूरी हम न्यूज नहीं सुना सकेंगे, कल तो तेजगाम में होंगे हम, क्योंकि कल हमारा एक
फंड रेजर है अल खैर जो चैरिटी है उसका
जी। तो आपसे दरख्वास्त और इल्तिजा भी है कि अपने अपने दोस्तों को भी कहिएगा कि वे दिल खोल कर इसमें हिस्सा लें। तो कल वो होगा तो हमारी न्यूज जो है बड़ी शॉर्ट होगी न्यूज शॉर्ट। चलिए साहब अब कुछ स्पॉन्सर्स के पैगाम लेते हैं, प्रोग्राम में वापस आएंगे। 6:30 बजे तक हम आपके साथ यहां पर होंगे। 6:30 बजे से लेकर 7 बजे तक इस्लामिक फाउंडेशन ऑफ टोरंटो का स्पेशल सेगमेंट ऑफ रमजान अल मुबारक। उसके बाद फिर 7 बजे से लेकर 7:30 बजे तक आप सुन सकेंगे डॉक्टर फरहत हाशमी को।
थैंक यू मच, विल सी यू
टुमारो। बहुत शुक्रिया। कुछ स्पॉन्सर्स के पैगाम, विल बी राइट बैक।
अस्सलाम वालेकुम, मैं शबाहत अली फ्रॉम मेगा मनी एक्सचेंज। हम तकरीबन 18 साल से मनी ट्रांसफर का काम कर रहे हैं। अगर आपको पाकिस्तान पैसे भेजने हैं या मंगवाने हैं तो हमसे रब्ता कायम करें। हमारा फ़ोन नंबर है 9052794754 और हमारा एड्रेस है 4196 कॉथरा रोड, मिसिसागा।
अपने दांतों की हिफाजत के लिए राबिता कीजिए आपकी अपनी डॉक्टर नाजिया रहमान। लेजर टूथ वाइटनिंग, रूट कैनाल ट्रीटमेंट, डेंटल इम्प्लांट्स,
फ्री डेंटल ट्रीटमेंट फॉर किड्स, हेल्थी स्माइल्स ओंटारियो के तहत डेंटिस्ट्री ऑन मिसेस सागा, 65 मॉन्टपेलियर स्ट्रीट, यूनिट 104, मिसिसागा रोड एंड फाइनेंशियल ड्राइव।
कॉल कीजिए डॉक्टर नाजिया रहमान 9058721100। कंसल्टेशन एब्सोल्युटली फॉर फ्री, डेंटिस्ट्री ऑन मिसेस सागा।
کینیڈین امیگریشن کے لاس اور پالیسیز میں مستقل تبدیلیاں آتی رہتی ہیں، اس لیے انتہائی ضروری ہے کہ آپ کا کام ماہرانہ طریقے سے تازہ ترین معلومات کے تحت کیا جائے۔ میرا نام یاسمین طیبی ہے اور میں گزشتہ 25 سالوں سے سٹیزن شپ، پی آر رینیولز، اسپاؤزل اسپانسرشپ اور ایجنسی کے پیچیدہ کیسوں کو کامیابی سے کر کے ہزاروں لوگوں کی رہنمائی کر چکی ہوں۔ آپ مجھ سے 905-513-0012 پر کال کر کے اپوائنٹمنٹ بک کروا سکتے ہیں یا kanem solutions.ca پر جا کر ہماری فرم کے بارے میں مزید معلومات حاصل کر سکتے ہیں۔ ہمارے آفس میں سرٹیفائیڈ اردو ٹو انگلش ترجمے کی بھی سہولیات موجود ہیں۔
جی صاحب ناظرین، ویلکم بیک اگین۔ اینڈ سب 6:24 اور 28 سیکنڈ ہماری گھڑی میں ہو چکے ہیں۔ اب میں سوچ رہا ہوں آپ کو ایک خوبصورت کلام کی طرف لے چلوں۔ تھوڑا سا کلام سننے میں ملے گا ہمیں، کیونکہ ہمیں 6:30 واپس اسلامک فاؤنڈیشن جانا پڑے گا۔ تو سماعت فرمائیے یہ خوبصورت کلام، اور اس کے فوری بعد پروگرام میں واپس آئیں گے۔ 4166201778 ہمارا فون نمبر ہے۔
لاکھوں سلام، لاکھوں سلام، لاکھوں سلام، لاکھوں سلام مصطفیٰ جانِ رحمت پہ، لاکھوں سلام شمعِ بزمِ ہدایت پہ، لاکھوں سلام ہم غریبوں کے آقا پہ، بے حد درود ہم غریبوں کے آقا پہ، بے حد درود ہم فقیروں کی سربت پہ، لاکھوں سلام شمعِ بزمِ ہدایت پہ، لاکھوں سلام، لاکھوں سلام۔
جی صاحب، میں معذرت چاہتا ہوں کہ پوری نہیں سنا سکا آپ کو، بس ہمارا ٹائم ہو رہا ہے کہ ہم آپ کو لے چلیں اسلامک فاؤنڈیشن آف ٹورانٹو کی جانب۔ ہمارا پروگرام جو آلریڈی ان پروگرس ہے، میں اس کی طرف لے چلتا ہوں آپ کو۔ کل آپ سے ملاقات ہوگی۔ اللہ حافظ۔
اپنی ساری خوشیاں تو اپنا غم عطا کر، دل بدل دے، سہل فرما مسلسل یاد اپنی، سہل فرما مسلسل یاد اپنی، خدا یا رحم فرما دل بدل دے، میرا غفلت میں ڈوبا دل بدل دے، میرا دل بدل دے، میرا دل بدل دے، میرا دل بدل دے، میرا دل بدل دے، پڑا ہوں تیرے در پہ دل شکستہ، پڑا ہوں تیرے در پہ دل شکستہ، رہوں کیوں دل شکستہ، دل بدل دے، میرا غفلت میں ڈوبا دل بدل دے، تیرا ہو جاؤں اتنی آرزو ہے، تیرا ہو جاؤں اتنی آرزو ہے، بس اتنی ہے تمنا دل بدل دے، میری فریاد سن لے میرے مولا، میری فریاد سن لے میرے مولا، بنا لے اپنا بندہ دل بدل دے، میرا غفلت میں ڈوبا دل بدل دے، دل مغموم کو مسرور کر دے، دل مغموم کو مسرور کر دے، دل بے نور کو پر نور کر دے، मेरा जाहिर सवर जाए इलाही, मेरा जाहिर सवर जाए इलाही, मेरे बातिन की जुल्मत दूर कर दे, मेरा गफलत में डूबा दिल बदल दे, मैं वहदत पिला मखमूर कर दे, मैं वहदत पिला मखमूर कर दे, मोहब्बत के नशे में चूर कर दे, मेरा गफलत में डूबा दिल बदल दे, मेरा गफलत में डूबा दिल बदल दे।
आप सुन रहे हैं रमजान अल मुबारक की खुसूसी नशरियात रेडियो साजावाज 770 AM पर। हमारे लाइव 24 घंटे की नशरियात को देखने और सुनने के लिए विजिट कीजिए eawaz.com। डाउनलोड कीजिए हमारी फ्री ई आवाज ऑफिशियल ऐप एंड्रॉइड और एप्पल पर। हमारी नशरियात को अपने लोकल फोन पर सुनने के लिए डायल कीजिए 6478724900। आइए अब सुनते हैं रमजान अल मुबारक का खुसूसी प्रोग्राम। इसके लिए हमें तआवुन दिया है इस्लामिक फाउंडेशन ऑफ टोरंटो ने। इस प्रोग्राम को आप रेडियो के अलावा हमारे चैनल ई आवाज टीवी और फेसबुक ई आवाज पर लाइव देख सकते हैं।
الرحمن الرحيم الحمد لله الواحد المنعم والصلاة والسلام على محمد سيد الأنام وعلى آله الكرام وصحبه العظام وسلم تسليما كثيرا ما دام يجري هذا النظام وبعد قال تبارك وتعالى وما الحياة الدنيا إلا متاع الغرور وقال رسول الله صلى الله عليه وسلم إن الدنيا حلوة خضرة وإن الله تعالى مستخلفكم فيها فَيَنْظُرَ كَيْفَ تَعْمَلُونَ او كما قال عليه الصلوات والسلام. Respected brothers, elders, mothers, sisters and youngsters, assalamu alaikum wa rahmatullahi wa barakatuh. We begin as always by praising the Almighty Allah subhanahu wa ta'ala, our creator, our sustainer, the only one entitled to worship, and we convey the best of salat and salam, salutations and blessings upon the final messenger Muhammad sallallahu alaihi wasallam, peace and blessings upon him. This is the season of the month of Ramadan. We make dua and we supplicate as well that Allah subhanahu wa ta'ala accept our acts of worship, our patience, our commitment, our loyalty, our acts of good deeds and charity, fasting and prayer, both in the day as well as in the night. Ameen ya Rabbal Alameen. As we know, that in general circumstances, hunger is looked down upon. Hunger is not something that is positive. But when we fast in the month of Ramadan or otherwise, then that same hunger and thirst, it becomes a means of blessings and mercy. Abu Hurairah radiallahu ta'ala anhu mentions that the Prophet Muhammad sallallahu alayhi wa sallam highlights the rewards of those who fast. And specifically, the Prophet sallallahu alayhi wa sallam says, لَخَلُوفُ فَمِ الصَّائِمِ, that the odor that emits from the stomach of the one who's fasting, it's more valuable to the Almighty Allah subhanahu wa ta'ala than that of pure misk. So again, we learn that all these blessed deeds that we engage in, Allah subhanahu wa ta'ala is rewarding us, Allah subhanahu wa ta'ala is blessing us, and we should have this ihtisab. In the famous narration, the Prophet sallallahu alaihi wasallam says, "Man sama ramadana imanan wa ihtisaban." مَنْ قَامَ رَمَضَانَ إِيمَانًا وَاحْتِسَابًا. So basically the Prophet ﷺ is telling us the one who fasts or stands in prayer in the month of Ramadan with iman and ihtisab. As Muslims, iman refers to our faith, and ihtisab means with the anticipation of reward. With the anticipation that Allah is watching what I'm engaged in doing, the servitude, the act of worship, the struggle, the sacrifice, Allah subhanahu wa ta'ala will definitely reward us for that. So have the ihtisab, have the awareness that Allah subhanahu wa ta'ala is certainly rewarding us for all the good. So the month of Ramadan is a month where we can learn so much. One of the lessons that I want to highlight in today's reminder is that the month of Ramadan should teach us what we call zuhd. And zuhd literally means to detach from the world to some degree and attach ourselves with the Almighty Allah subhanahu wa ta'ala. To disconnect, but at the same time to connect to Allah subhanahu wa ta'ala. To disconnect from things that are pulling us away from truth, from goodness, from loyalty and commitment to the Almighty. To disconnect and detach from these things and attach ourselves and connect ourselves to Allah subhanahu wa ta'ala and the beautiful deen and religion that we have been blessed with. So in English we can use the following words to describe zuhd: abstinence. We can also use self-restraint, and we can also use moderation. So when it comes to the worldly life, a believer should exercise abstinence. The believer doesn't always engage and indulge. Rather, the believer knows when to say no. Just like when a person is fasting, if they're offered food, they're offered a drink, they know that they cannot have it. They'll decline. They'll decline the offer. They'll appreciate the offer, but they'll decline. They won't consume. And they're doing this for the sake of Allah subhanahu wa ta'ala. We're doing it for the sake of Allah subhanahu wa ta'ala. So in a similar fashion, there are so many things that are being offered to us through temptation, through marketing, through different concepts that are being thrown to us by advertising in our general life, not only in the month of Ramadan, in general. So the believer should have sufficient amount of abstinent self-restraint, discipline and moderation that they're able to determine whether this is good for me or not and make the appropriate decision. This is one of the lessons Ramadan is teaching us. This is one of the emphasis the month of Ramadan is emphasizing for you and I during this blessed season. As someone said it so beautifully, that there's nothing wrong in possessing the world, but let the world not possess you. There's nothing wrong in owning the world and material of this world, but let it not be that the material owns you or the world owns you. We need to have this restraint and moderation. Abdullah ibn Umar radiallahu anhu describes a scenery of his life. And many a times we see companions doing this before they tell us the lesson that they've learned from the Prophet ﷺ. They describe the scenario where the lesson took place. And we also do this many a times when we're talking to one another. We say, when I was here, I learned this or I experienced this. So Abdullah ibn Umar, before he tells us what the Prophet Muhammad sallallahu alayhi wa sallam taught him in this report, he says, I clearly remember the Prophet sallallahu alayhi wa sallam held me on my shoulders. He put his hand on my shoulders. Meaning he's describing to us, I vividly remember exactly in which state I was and what the Prophet sallallahu alayhi wa sallam taught me. So the Prophet sallallahu alayhi wa sallam, he put his hand on my shoulders. And then he said, "Kun fi dunya ka annaka gharib aw abiru sabil." He said, "Live this world, live in this world as if you are a stranger." Gharib has many meanings to it in Arabic. Gharib in Arabic refers to being in a strange circumstance, being a stranger. And another meaning is that a person is in travel. And that's why the Prophet ﷺ continues and he says, "Awabiru sabil." You're just crossing a path. Abiru sabil. You're crossing a path. Now, when we dissect this example that the Prophet ﷺ is telling us, that we're in the midst of all kinds of material, wealth, worldly temptations, but if we're a stranger, we're gonna think twice before we take or use anything of that. And عَابِرُ سَبِيلٍ. If we're just traveling and passing by somewhere, we're not going to start erecting and establishing our home, for example, at an airport or a service station. We're just there for the few minutes that we need to be there, and then we continue with our journey. That's the circumstance and the situation of a believer, that we're on a journey. We started in عَالَمُ الْأَرْوَاحِ, when our souls were created. Yesterday in the Taraweeh, one of the verses was recited, وَإِذْ أَخَذَ رَبُّكَ مِنْ بَنِي آدَمَ مِنْ ظُهُورِهِمْ ذُرِّيَّتَهُمْ وَأَشْهَدَهُمْ عَلَىٰ أَنفُسِهِمْ أَلَسْتُ بِرَبِّكُمْ قَالُوا بَلَىٰ. Allah subhanahu wa ta'ala is telling us, I'm informing you of what you said to me when you were a soul, when you were created and you were all arwah. Right now, our souls are within our bodies. But there was a time where the soul was without our physical bodies. So Allah addressed us. Allah addressed every human that is to come in the form of souls. أَلَسْتُ بِرَبِّكُمْ. Am I not your Lord? And we all responded, قَالُوا بَلَىٰ. We all said, definitely you are our Lord. Certainly you are our Lord. So we bore testimony that Allah subhanahu wa ta'ala is our Lord. And what I was saying is, we're on a journey. It started from that point when we were created as souls. And then Allah subhanahu wa ta'ala placed us in the wombs of our mothers. And then we came onto the face of this earth. We are all, mashallah, on the face of this earth. And our journey continues. And there will be a point in time where our souls will be taken away. And we will experience death. And then we will return back to the Almighty Allah subhanahu wa ta'ala. So we are literally in that journey that the Prophet ﷺ told Abdullah ibn Umar about. Abdullah ibn Umar says, the Prophet ﷺ held my shoulders and he told me, كُنْ فِي الدُّنْيَا كَأَنَّكَ غَرِيبٌ. Stay in this world as if you are a stranger. Don't affiliate and attach yourself with so many things and so many people, because you will be distracted from your objective. And similarly, أَوْعَابِرُ سَبِيلٌ. Live in this world as if you're just passing by. It's not your permanent abode. Our permanent abode is where we came from, Jannah. May Allah subhanahu wa ta'ala enter each and every one of us in Jannatul Firdaus, in the highest ranks of Al-Firdaus Al-A'la. Imam Ahmad rahimahullah, when he speaks about zuhud and this concept of abstinence, moderation, self-discipline, a lesson that Ramadan is teaching us, Imam Ahmad says that there are three levels of zuhud that we need to strive for. One is the common that every believer strives to do, and that is to abstain from haram, to abstain from what is forbidden, to abstain from ma'siyah, disobedience, to abstain from ma naha Allahu an, whatever Allah has prohibited. So every believer strives to do this. But as we know, وَمَا أُبَرِّئُ نَفْسِي إِنَّ النَّفْسَ لَأَمَّارَةٌ بِالسُّءِ, that the nafs, the ego, the self constantly instructs to do bad. But if we train ourselves, just like we are training ourselves in the month of Ramadan, it's a training period. In the month of Ramadan, it's a training period. So If we train ourselves, then we will be able to stay away from the forbidden. The second level, Imam Ahmad says, that we need to strive to attain is to stay away from some of the things that are actually halal. So some of us will probably question that, what's wrong with what is permissible? What is halal? What's wrong with it? We can engage in it. No doubt, we can. But sometimes there are some halal matters that eventually take us to the haram. Some aspects that are halal, but it takes us to the haram. A simple example is that if we are constantly around people who don't respect Islam, who don't value the teachings of Islam and the injunctions of Islam, and we're constantly in that type of company, sooner or later that's going to rub off and we're going to end up doing something that is impermissible. Technically, there's nothing wrong with being in the company of others. But if that company is leading us or rubbing off onto us, influencing us to do something that is inappropriate, then that company sort of becomes impermissible. So Imam Ahmad rahimahullah says the second level that we need to strive for is something that is permitted. Sometimes we need to analyze that, even though this is permitted for me, but this may lead to something that is impermissible. I need to stay away from that as well. And then the final level, he says, this is for the muqarrabeen. This is for those who really strive to become the elite in the books of the Almighty. And that is to stay away from anything and everything that distracts us from Allah subhanahu wa ta'ala. Anything and everything that distracts us from the Almighty Allah subhanahu wa ta'ala. And this is what we call true zuhud. This is what we call true abstinence. This is what we call that zuhud that the month of Ramadan is trying to bring to us and implement within us. So this is a period of time where we need to strive towards this aspect of zuhud. And obviously every one of us will be at different levels. We need to work at our own levels to try and raise the bar. Every single day of Ramadan should be better than the previous day. Every single day in the month of Ramadan should be better than the previous day. And part of this is what the Prophet Muhammad sallallahu alaihi wasallam taught the Sahaba. For example, Hakim ibn Hizam radiallahu ta'ala anhu, a very famous companion of the Prophet Muhammad sallallahu alaihi wasallam. In fact, he had some relation with Khadija radiallahu ta'ala anha. And we know Khadija radiallahu ta'ala anha was the wife of the Prophet Muhammad sallallahu alaihi wasallam, the first wife of the Prophet Muhammad sallallahu alaihi wasallam. So Hakim ibn Hizam, he explains his circumstance. He said that I didn't have much. And I knew the Prophet ﷺ was very generous with the Baytul Mal, with the general treasury. So whenever I felt I needed something, I would go to the Prophet ﷺ and I would ask him, سَأَلْتُ فَأَعْطَانِي. I asked the Prophet ﷺ and the Prophet ﷺ gave me whatever I asked for. And then after a few days, I would go back to the Prophet ﷺ. سَأَلْتُ فَأَعْطَانِي. I would ask and he would give me. A third time I went again. And the Prophet ﷺ gave me, but this time he held my hand. And he gave me a piece of advice. He said, إِنَّ الدُّنْيَا حُلْوَةٌ خَضِرَةٌ. He said, this world is very attractive. حُلْوَة refers to being very sweet. It's very appealing. It's very attractive. خَضِرَة, lush, greenery. So it's very appealing, it's very attractive, it's very lush, it's sweet. And the Prophet ﷺ said, the one who takes and benefits from the world in a manner that they don't enter the love of that material or that world within their hearts, then there will be barakah and blessings in whatever they earn, whatever they have. But a person who utilizes and benefits from the material and the world with a deep sense of greed towards it, with a deep sense of attachment towards it, then two things will happen. They will never be satisfied with the amount they have. Always want more. They will never be satisfied with the amount they have, even if it's millions and trillions. And the other is that there will never be barakah. There will never be blessings and barakah in that wealth. And what is barakah? There are many meanings to barakah, but one simple understanding of barakah, no matter how much you have, it suffices for you. It's enough for you. It does the job. It takes care of whatever needs to be done. So when we have a sense of zuhud with the world and the material, then what happens is that we will have barakah in our wealth, we'll have blessings with our dunya and our worldly life, and it'll also we will be content with it. We'll be satisfied with it. It won't be that our whole life is revolving around only to earn the next dollar, only to earn the next paycheck, or to make the next deal, or the next transaction. Rather, we'll also be concerned about our connection with the Almighty, about our family values, about spending time with children and family and doing community work, volunteering, doing things that are not limited to the worldly life and earning, but rather making a life with the destination that we are all heading towards, and that is in the Akhirah. A man was once teaching the science of lineage, and this is very common in the Arab communities, where we see many times when we hear a name of a Sahabi, Abdullah ibn Mas'ud, Abdullah the son of Mas'ud. You ask many Arabs their name, they'll tell you Yusuf ibn Salim, that I am so and so, son of so and so. So this is an entire science of progeny and preserving and protecting the lineage. Many of us, we only know our names and we know our parents' name, and maybe if we're lucky, some of the children will know their grandfather's name or their grandmother's name. But you ask the elders, they'll tell you the fourth generation, the fifth generation, the sixth generation grandfather, great-grandfather, right? So the Arab community, they like to preserve the names of their forefathers. So the Prophet Muhammad sallallahu alaihi wasallam, he entered the masjid once and he saw that a group of people were engaged in a discussion, and what was being taught was the science of preserving the lineages and the progenies. So the Prophet sallallahu alaihi wasallam, he somewhat objected and he said, "This is great, but I've seen you here for a lengthy amount of time. It's good that you're sitting down and learning something, but how practical will this knowledge really serve you?" Meaning the Prophet sallallahu alaihi wasallam was giving an indication, utilize your time for something much better. Something that will benefit you in this world or the hereafter. The Prophet sallallahu alaihi wasallam was once on the mountain of Uhud. Those of us who visited Medina, we know that it's the largest mountain. As soon as we enter the vicinity of Medina, you see in the horizon the mountain of Uhud. Huge mountain, both in its length as well as in its width. And the Prophet sallallahu alaihi wasallam, he was with a group of companions. Abu Dharr radiallahu anhu makes a mention about this. He says, "We were with the Prophet sallallahu alaihi wasallam, we saw the mountain of Uhud, and the Prophet sallallahu alaihi wasallam noticed that we were gleaming and bleaming at the mountain because it was so awe-inspiring. And the Prophet sallallahu alaihi wasallam said, 'I wouldn't want this mountain if it was given to me in the weight of gold. Equal to the amount of gold, if I was given that amount of gold, I wouldn't want that gold. I wouldn't want that wealth. Unless I will be spending it on the service to humanity. Unless I would be spending that wealth, that amount of wealth, on changing people's lives, on helping the poor, the needy, the orphans, etc. That then, if that's the circumstance, then definitely I would want it. Otherwise, I wouldn't want this wealth. Because this worldly life is a temporary abode. We shouldn't attach ourselves to it in the sense that it's the final and it's the whole and soul and it's the everything." And that's what Ramadan is teaching us. For the rest of the year, we feed our bodies, we feed our physical structures of our physical bodies, and we don't really saturate our souls. We don't really satisfy our souls. So in the month of Ramadan, the message is that let's pay less attention to the physical body and let's pay more attention to the ruh and the soul that will energize us for the rest of the year. And one lesson that it teaches us, the month of Ramadan, is to have this great quality of zuhud within our lives. Imam Ibn al-Qayyim rahimahullah, he makes a mention of zuhud and he says, zuhud is actually safrul qalb. It's actually a journey of the heart. It's the journey of the heart. A man once asked the Prophet Muhammad, peace and blessings upon him, جَاءَ رَجُلٌ إِلَى النَّبِيِّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمْ فَقَالَ يَا رَسُولَ اللَّهِ دُلَّنِي عَلَىٰ عَمَلٍ. Show me an action. Tell me of an action whereby when I perform that action, it'll result in two things. Allah will love me and people will also love me. Allah will love me and people will also love me. So the Prophet Muhammad, peace and blessings upon him, said, "Izhad fi dunya yuhibbuka Allah." Exercise zuhud in this world. Do not attach yourself too much to this world. Allah will love you. And number two is wazhad fima inda nas. Take your eyes off of what others have. Don't be jealous of what others have, and watch how people will love you. So we want to exercise zuhud. We want to learn this great concept of zuhud within our lives. The month of Ramadan teaches us this. We make dua that Allah subhanahu wa ta'ala allow us to fast and engage in acts of worship in this month of Ramadan, such that we are transformed, such that we have these great qualities. We benefit from the world, but we don't enter the love of the world within the deepest recesses of our hearts. May Allah subhanahu wa ta'ala accept our deeds, our fasting, our qiyam, our du'as, our charity. May Allah subhanahu wa ta'ala bless the entire ummah. May Allah spread the best of joy and peace across the globe as well. Wa akhiru da'wana anil hamdulillahi rabbil alameen. Assalamu alaikum wa rahmatullahi wa barakatuh. Yusuf Badat here, the Imam at the Islamic Foundation of Toronto. Alhamdulillah, we are in the blessed month of Ramadan. We make dua and we supplicate to the Almighty Allah subhanahu wa ta'ala that He continue to bless us with the best of acceptance. May He accept our fasting, our prayers, our du'as. May Allah subhanahu wa ta'ala relieve the entire ummah of difficulties and challenges. And may Allah subhanahu wa ta'ala grant us the best of peace and prosperity. As many of you brothers and sisters know, the Islamic Foundation of Toronto is a masjid and a full-fledged organization that is located in the east end of Toronto, one of the largest masajid in Toronto and Canada as well. And a number of services that many of you have benefited from or know about, and we continue to serve the community. It's great to see that the masajid and the places of worship are now opened post-COVID-19 situation of the lockdowns. And despite some of the challenging circumstances around the pandemic, we are able to still congregate, mashallah. We are able to have the iftar at the masajid, and we're able to continue with the programs and the acts of worship of Salatul Isha, Taraweeh, and the various prayers and our congregations. May Allah subhanahu wa ta'ala continue to shower His mercy upon all of us and our families and the entire ummah in general. The Islamic Foundation of Toronto is committed to serve. We have a number of programs. We start with some reminders about the regular prayers. We have hundreds of congregants that attend the prayers every single day from Fajr all the way to Isha. And we also have janazah services, the funeral services. We have nikah services, marriage services for anybody who is getting married. We also have the educational classes and services as well. We have the regular madrasa, where hundreds of children every single day are learning the Quran, are learning the basics of Islam. We also have a specific program called the Sunday School, where children in the community are coming on the Sunday if they're unable to come during the week, and they are again learning the basics of Islam, reciting the Quran about the Prophet Muhammad, peace and blessings upon him, and the beautiful stories surrounding the various prophets and how we can all become better and greater Muslims and citizens of our beautiful societies and our countries. We also have at the Islamic Foundation of Toronto outreach programs where we connect with different communities and societies, in particular the twinning program, where we are twinned with a few synagogues, and we have interfaith sessions where the Jewish community comes to the masjid, and that sometimes we are also going to the synagogue. And what we are doing is we are doing interfaith sessions. We're learning about each other's faiths and practices and bringing one another closer to each other. And other communities as well, the Christian community, the temples, the various different diverse communities, and our masjid is open for these groups as well to visit the mosque and have tours as well. Similarly, we have an entire program here at the Islamic Foundation of Toronto of giving charity to cover and help the vulnerable in the community and the society, both locally as well as internationally as well. For example, we have a hot soup kitchen every single Saturday. Non-Muslims and Muslims come together to have a fresh cooked meal. These meals are also delivered to homes and shelters in the community. And some of these shelters are specific to the youth. Others are specific to women and children. All of this is all possible through the mercy of Allah subhanahu wa ta'ala and through your contributions. And it goes without saying that the best time to give charity is in the blessed month of Ramadan. And this is why I come to you on behalf of the Islamic Foundation of Toronto. And I make this earnest appeal to myself and every one of you that is watching or listening to this program, that we all contribute to the Islamic Foundation of Toronto to maintain these services, to upkeep these services, and continue educating our children and the community, to continue supporting the vulnerable, the poor in our societies, and similarly to continue all the programming for the interfaith and the outreach and all the services that takes place here at the Islamic Foundation of Toronto. Please give generously in the month of Ramadan. The Prophet Muhammad, peace and blessings upon him's generosity, is described in the month of Ramadan, wherein the Sahaba, the companions say, كَانَ أَجْوَدُ النَّاسِ وَأَجْوَدُ مَا يَكُونُ فِي رَمَضَانِ, that the Prophet Muhammad, peace and blessings upon him, was the most generous.